म्यूट हुई हुई। الحمد لله وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فاعبد الله مخلصا له الدين ألا لله الدين الخالص إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما۔ تو اس رمضان تفسیر کلاس کے اندر ہم سورہ زمر کی تفسیر معرف القرآن جلد نمبر 8 سے پڑھ رہے ہیں۔ اس میں شروع کی جو 6 آیات ہیں اس کا ترجمہ اور خلاصہ تفسیر ہم نے پڑھ لیا ہے شروع کے 2 دنوں میں، اور اب تیسرا رمضان المبارک ہے اس میں، یا کم از کم مڈل ایسٹ میں تیسرا رمضان المبارک ہے، تو اس میں ہم معارف و مسائل ہی کنٹینیو کریں گے جو ہم نے کل شروع کر لیے تھے۔ پہلا پیراگراف ان میں پڑھ لیا تھا، پیج 536 بنتا ہے ساجس کے جلد کے مطابق، اور آیات نمبر 1-6۔ معارف و مسائل میں حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے اس آیت، یعنی جس میں اللہ رب العزت ہمیں حکم دیتے ہیں فاعبد اللہ، کہ تم عبادت کرو اللہ کی مخلصاً، خالص کرتے ہوئے اس کے لیے دین، دین کو اس کے لیے خالص کرتے ہوئے اللہ کی عبادت کرو۔ تو اس کی تفصیلی بحث ہم کل کر رہے تھے کہ یہاں پر اللہ تعالیٰ ہمیں اخلاص کا حکم دیتے ہیں، خالص کرنے کا۔ تو خالص کرنا جو ہے وہ سب سے پہلے کس چیز پر اپلائی ہوتا ہے؟ نیت کے اوپر، ٹھیک ہے؟ نیت خالص ہو اللہ کی رضا یا جنت یا آخرت کی جزا، یہ دونوں ایک ہی چیزیں ہیں، اگرچہ کہ الفاظ مختلف ہیں لیکن دونوں کا مفہوم ایک ہی ہے، اللہ کی رضا یعنی اللہ کی خوشنودی، اور آخرت کی جزا یعنی آخرت کا انعام، آخرت کا ثواب، ٹھیک ہے؟ تو مومن کی یہ نیت جو ہے وہ اللہ تعالیٰ کے ہاں مطلوب ہے، یہ ایکسپیکٹڈ ہے، ڈیمانڈڈ ہے۔ اور کل جیسے بتایا تھا کہ نیت کا معاملہ ایسا ہے کہ اس میں اللہ تعالیٰ کے ہاں کمپرومائز نہیں ہے، ٹھیک ہے؟ یعنی نیت میں اللہ تعالیٰ کمپرومائز کو قبول نہیں کرتے۔ یہ ایسے ہی ہے جیسے دودھ کے اندر پیشاب ملا دیا جائے، تو وہ دودھ جیسے ہمارے لیے ناقابل قبول ہو جاتا ہے، بالکل اسی طریقے سے نیت میں اگر خرابی آ جائے تو وہ بھی ناقابل قبول ہو جاتی ہے اللہ تعالیٰ کے نزدیک، ٹھیک ہے؟ اور اس معاملے میں اللہ تعالیٰ کا کے سٹینڈرڈ جو ہے نا وہ بڑے سٹرکٹ ہیں، ٹھیک ہے؟ جیسے کہ کل بتایا تھا کہ جو مشہور ترین حدیث ہے نیت کے بارے میں، انما الاعمال بالنیات، کہ اعمال کا دار و مدار نیتوں پر ہے۔ لیکن اس کی آگے مزید نبی علیہ السلام نے کیا فرمایا کہ انما لامرئ ما نوى، کہ بندے کے لیے وہی ہے جس کی اس نے نیت کری، ٹھیک ہے نا؟ تو ایسا نہیں ہے کہ کسی اور چیز کی نیت، کہ اس نے دنیا کی نیت کری لیکن اس کو آخرت بھی مل جائے گی۔ یہی جو مضمون ہے اللہ تعالیٰ قرآن کے اندر سورہ بنی اسرائیل ہے نا، یا جس کو سورہ اسراء بھی کہتے ہیں، تو اس کے اندر بھی اللہ تعالیٰ اسی مضمون کو دوسرے الفاظ میں بیان فرماتے ہیں کہ من کانا یرید العاجلتا، کہ جو ارادہ کرتا ہے عاجل کا۔ عاجلتا سے کیا مراد؟ کہ اس کو دنیا میں ہی اجر مل جائے، دنیا میں ہی اس کو ریوارڈ مل جائے، بینیفٹ مل جائے، عاجل، اجلت، رائٹ؟ اجلت سمجھتے ہیں نا اردو کے اندر۔ تو من کانا یرید العاجلتا اجلنا له فیما نشاء، تو ہم اس کو جلدی دے دیں گے جو چیز ہم چاہیں گے، ٹھیک ہے نا؟ جس کی اس نے نیت کری نا دنیا کے اندر، تو ہم اس کو جو چاہیں گے دے دیں گے۔ یعنی کیا مطلب؟ کہ دے بھی سکتے ہیں، نہیں بھی دے سکتے۔ دنیا کی اس نے نیت کری، ہم اس کو دنیا دے بھی دیں گے، یا ہم چاہیں گے تو نہیں بھی دیں گے، ہے نا؟ کتنے لوگ ہیں چاہتے ہیں بادشاہ بن جانا، امیر بن جانا، اور اس کے لیے نیت بھی کرتے ہیں، اس کے لیے محنت بھی کرتے ہیں، اس کے لیے بہت کچھ کرتے ہیں، لیکن کیا وہ بادشاہ بن جاتے ہیں؟ بادشاہ تو نہیں بنتے۔ کتنے بیمار ہیں جو، خیر وہ تو پھر دوسری کنفیوژن پیدا ہو جائے گی، تو نہیں اس مثال کو چھوڑ دیتے ہیں، لیکن امیر بننے کی نیت کرتے ہیں تو کیا سب امیر بن جاتے ہیں؟ اللہ تعالیٰ سب کو رزق دے دیتے ہیں، امیر والا رزق نہیں دیتے، جس کو جاتے چاہتے ہیں اس کو دے دیتے ہیں، ٹھیک ہے؟ تو اللہ تعالیٰ فرماتے ہیں اجلنا له فی ما نشاء، لمن نریدو, ٹھیک ہے, تو یہ آگے تفصیل ہو جائے گی اس کی, لیکن مقصد یہ من کانا یرید العاجلۃ عجلنا لہ, ٹھیک ہے, ومن اراد الآخرۃ, اور جس نے آخرت کی کا ارادہ کیا, وسعى لها سعیہا, اور آخرت والی سعی کری, ٹھیک ہے نا, یعنی آخرت کا ارادہ کر لینا خالی نہیں بلکہ آخرت والی سعی کرنا, والی کوشش کرنا, کیا مطلب, یعنی وہ اس طریقے سے کوشش کرنا جو طریقہ اللہ کے نبی بتاتے ہیں, تو اس طریقے پر جس نے کوشش کری, وہو مؤمن, اور وہ ایمان لانے والا بھی ہوا, نبی کا اقرار کرنے والا بھی ہوا زبان سے اور دل سے اس کی تصدیق کرنے والا بھی ہوا, فَأُولَئِكَ كَانَ سَعْيُهُمْ مَشْكُورًا, تو اس کا جو کام ہوتا ہے نا وہ سَعْيُهُمْ مَشْكُورًا, وہ کامیاب ہوتا ہے, کامیاب ہوتا ہے اس کا کام. یہ کامیابی کی شرطیں اللہ تعالیٰ اس آیت کے اندر ہمیں بتا دیتے ہیں, ٹھیک ہے, لیکن اس تفصیل کا بھی موضوع نہیں ہے کیونکہ ہم بنی اسرائیل تو پڑھ نہیں رہے ہیں, ہم تو سورہ زمر پڑھ رہے ہیں جس کے اندر اخلاص کی بات چل رہی ہے. کہنے کا مقصد خالی اتنا تھا کہ جس چیز کی انسان نیت کرتا ہے وہ اس کو وہی ملتا ہے, اس کے علاوہ دوسری چیز نہیں ملتی ہے, ٹھیک ہے, تو نیت کے ساتھ اللہ تعالیٰ کا یہ معاملہ ہے. اور یہ اتنا زیادہ آگے جاتا ہے, اتنا زیادہ آگے جاتا ہے کہ نیت کی بنیاد پر انسان کے عمل کا فیصلہ ہوتا ہے کہ یہ عمل جو ہے وہ دنیاوی عمل ہے یا دینی عمل ہے, دنیاوی معاملہ ہے یا دینی معاملہ ہے. مثال کے طور پر ہم کہتے ہیں جی کہ قرآن پڑھنا جو ہے وہ ایک دینی کام ہے, ہے نا, دین سے ریلیٹڈ کام ہے قرآن پڑھنا, تفسیر پڑھنا ایک دین سے ریلیٹڈ کام ہے, نماز پڑھنا ایک دین سے ریلیٹڈ کام ہے, یہ سب دینی کام ہے, ہے نا, مدرسہ بنانا, مدرسے کے اندر جو ہے وہ کنٹریبیوٹ کرنا, مدرسے میں ایفرٹس لگانا اپنی, یہ سب دینی کام ہے, ٹھیک ہے نا. لیکن اگر اس دینی کام کے کرنے میں نیت اس کی ہوگی دنیا, کہ مجھے دنیا کی شہرت مل جائے, دنیا کی واہ واہ مل جائے, یا دنیا کا کوئی اور بینیفٹ, کسی بھی قسم کا بینیفٹ مل جائے, تو اس سے کیا ہوگا, کام خالصتاً دینی ہوگا لیکن وہ دنیاوی بن جائے گا, یہ دینی کام اس کے لیے دنیا بن جائے گا, اگرچہ کہ قرآن پڑھ رہا ہے لیکن یہ قرآن پڑھنا دنیا بن جائے گا. بالکل اسی طریقے سے بہت سے یعنی دنیاوی کام کر رہا ہے, اپنے بیوی بچوں کے ساتھ آؤٹنگ کر رہا ہے, انٹرٹینمنٹ کر رہا ہے, کھیل کھیل رہا ہے, لیکن دل میں نیت ہے اللہ کی رضا, اللہ کو خوش کر رہا ہوں, نبی علیہ الصلوۃ والسلام کی سنت پہ عمل کر کے, یہ آپ صلی اللہ علیہ وسلم کی سنت ہے کہ اپنے گھر والوں کے ساتھ اچھا وقت گزارتے تھے, خوشگوار وقت گزارتے تھے, تو بظاہر دنیاوی کام کر رہا ہے لیکن یہ دنیاوی کام اس کا دین بن گیا ہے, یہ اس کی آخرت بن گئی ہے یہ دنیاوی کام, ٹھیک ہے نا. اتنا تو انشاءاللہ سب کو سمجھ میں آتا ہوگا, اگرچہ کہ ہم بھول جاتے ہیں ان باتوں کو جب ہمارے اوپر پڑتی ہے نا, اس وقت ہم یہ باتیں جو ہمیں سالوں سے پتہ ہیں لیکن ہمارے ذہن سے یہ نکل جاتی ہیں یا شیطان نکال دیتا ہے, ٹھیک ہے. بہرحال یہ جو معاملہ ہے یہ بہت آگے جاتا ہے, نیت کا معاملہ تو اتنی اس کے اندر تفصیل ہے کہ یعنی ہم پورا مہینہ اس میں نکال دیں, اتنا زیادہ اس کے اوپر بات کی جا سکتی ہے, اتنی اس کے اندر تفصیل ہے. تو ظاہر ہے اتنی تفصیل آپ اکیڈیمیکلی کسی کلاس کے اندر تو نہیں پڑھ سکتے نا, یہ تو انسان کی زندگی کے اندر ایسے لمحے آتے ہیں, موقع آتے ہیں, سچویشنز آتی ہیں کہ جن کے اندر اس وقت اس کو صحیح فیصلہ کرنا کہ کیا میں یہ اللہ کی خاطر کر رہا ہوں یا میں یہ دنیا کی خاطر کر رہا ہوں, ٹھیک ہے. تو اس وجہ سے یہ سچویشنل ہوتا ہے. زیادہ سے زیادہ یہ ہو سکتا ہے کہ ہم جب سچویشن ہمارے اوپر پڑے تو اگر ہماری بات سمجھ میں نہیں آ رہی تو ایک تو اللہ تعالیٰ سے اسی وقت دعا کریں, ٹھیک ہے نا, اللہم اغفر لی واغفر لی کی طریقے سے اللہ تعالیٰ سے جو ہے وہ استخارہ بھی کر لیں اسی وقت ایک ہی لمحے کے اندر. اور اگر بات ایسی ہے جو کہ اپیرنٹ نہیں ہے, کل بات ہوئی تھی نا اپیرنٹ بات, آبویس بات, تو پھر کیا کرنا ہوتا ہے جی, چلیں کوئز کل کی کلاس پہ کوئز, جو بات اپیرنٹ نہ ہو, آبویس نہ ہو, تو اس پہ کیا کرنا ہوتا ہے, استخارے کرنے ہوتے ہیں, کیا کرنا ہوتا ہے جی, सही लफ्ज इस्तेमाल करें ना, जो कल की क्लास में हुआ था, सवाल करना होता है, सवाल। मसाइल के लफ्ज को कल आपके सामने खोला था, सवाल करने के काबिल चीजें जो होती हैं, लायक चीजें जो होती हैं, तो उनको मसला कहते हैं। ठीक है, तो सवाल करना मतलब ये पैसे मांगने वाला सवाल नहीं है कि जी अल्लाह के नाम पे मुझे कुछ दे दो, नहीं, बल्कि इल्म मांगना, मांगना फहम, मांगना अंडरस्टैंडिंग किसी से मांगना, उसको कहते हैं सवाल करना। ठीक है, तो पूछना होता है जब ऐसी कोई सिचुएशन आ जाए। खाली इस्तखारों से काम नहीं चलता। नबी अलैहि सलाम ने हमें सिर्फ इस्तखारे नहीं समझाया, नहीं सिखाया, हाँ इस्तखारा बहुत ताकीद के साथ सिखाया, इतनी ताकीद के साथ कि सहाबा कराम फरमाते हैं कि हम समझते थे कि इस्तखारा वाली दुआ है, अल्लाहुम्मा इन्नी अस्तखीरुका बिइल्मिका व अस्तगफिरुका बिकुदरतिका व असअलुका मिन फज़लिकल करीम। हम समझते थे कि ये तो कुरान की आयत है, इतनी ताकीद के साथ नबी सल्लल्लाहु अलैहि वसल्लम हमें सिखाते थे। तो बेशक इस्तखारे की ताकीद बे इंतहा है और बहुत ज्यादा, सबसे सबसे नंबर वन चीज यही है, लेकिन कुरान ने भी और नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें मशवरा भी बताया करने के लिए। ठीक है ना, तो दोनों चीजें हैंड इन हैंड चलनी चाहिए हमारी जिंदगी में। अच्छा, तो ये तो नियत के बारे में चंद चीजें हो गई। अच्छा, इसके बाद आगे बढ़ते हैं कि हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि एक शख्स ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि या रसूलुल्लाह, मैं बाज़ औकात कोई सदका व खैरात करता हूँ या किसी पर एहसान करता हूँ जिसमें मेरी नीयत अल्लाह ताला की रजा जोई की भी होती है, यानी अल्लाह की रजा नीयत होती है, और ये भी कि लोग मेरी तारीफ व सना करेंगे, यानी मिक्स मिक्स नीयत होती है कि अल्लाह भी राजी हो जाए और बंदा भी राजी हो जाए, बंदे भी राजी हो जाए, है ना, आखिरत भी मिल जाए और दुनिया भी मिल जाए। तो कितना प्यारा सवाल किया, देखें पूछते थे ये लोग, सवाल करते थे नबी अलैहि सलाम से, इल्म हासिल करते थे, खाली क्लास में बैठ करके एक तरफ से वन साइडेड बयान नहीं सुनते थे बल्कि इंटरक्टिवली क्वेश्चन पूछा करते थे। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कसम है इस जात की जिसके कब्जे में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है कि अल्लाह ताला किसी ऐसी चीज को कबूल नहीं फरमाते जिसमें किसी गैर को शरीक किया गया हो। अल्लाह का गैर, अल्लाह ताला का गैर, अल्लाह के अलावा सब कुछ, कुछ भी उसमें से शरीक कर लिया गया हो, अल्लाह ताला उस मामले को रद्द फरमा देते हैं, कबूल नहीं करते। ठीक है, तो अभी कहा था ना कि कितने टाइट स्टैंडर्ड्स हैं नियत के बारे में। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने आयत मस्कूरा बतौर इस्तिदलाल की तिलावत फरमाई, अला लिल्लाहिद्दीनुल खालिस। ठीक है, अब इसके ऊपर किसी को कोई सवाल? तो नेकी पर, नेकी के अंदर नियत क्या? ठीक है, अच्छा, अब एक और बात दिल में आती है कि जी ये जो सहाबी ये काम कर रहे थे, सच बोल रहे थे बिल्कुल, ठीक है, बता रहे थे नबी सल्लल्लाहु अलैहि वसल्लम को अपनी अपनी हालत, तो इसका मतलब क्या है कि दोनों नियतें मिक्स करी हुई थी, दोनों नियतें मिक्स, इसका क्या मतलब है भाई कि अल्लाह भी राजी हो जाए और दुनिया भी राजी हो जाए, करें इसके ऊपर बात या ये बहुत कॉम्प्लेक्स हो जाएगा? खैर, इस कॉम्प्लेक्सिटी से पहले भी कुछ कम दर्जे भी हैं जिनके बारे में सवाल करना चाहिए। तो यहां पर कोई सवाल नहीं आता किसी के जहन में? नबी अलैहिस्सलाम सलाम ने फरमाया ना, जिसका मफहूम है कि जब तुम्हारी नेकी तुम्हें खुश करे तो ये तुम्हारे ईमान की अलामत है, जब तुम्हारी नेकी तुम्हें खुश करे तो ये तुम्हारे ईमान की अलामत है। ठीक है ना, तो यानी अपनी नेकी के ऊपर खुशी महसूस करना ये ईमान की अलामत है, तो फिर ये कोई बुरी चीज तो नहीं है। तो अगर बंदा इस तरह कर रहा है तो क्या इसका मतलब है कि वो अल्लाह की रजा की खातिर नहीं बल्कि अपनी खुशी की खातिर ये नेकी कर रहा था? देखें, अल्लाह के गैर के अंदर सब कुछ आ जाता है, इसके अंदर मोहल्ले वाले भी आ जाते हैं, खानदान वाले भी आ जाते हैं, इसके अंदर घर वाले भी आ जाते हैं, دوست احباب بھی آ جاتے ہیں اور اس کے اندر انسان کا اپنا نفس بھی آ جاتا ہے. بھائی انسان کا نفس بھی اللہ تو نہیں ہے نا, اگرچہ کہ سب سے زیادہ کوشش خدا بننے کی وہی کرتا ہے. انسان کا نفس ہی جو ہے انا ربکم الاعلی, میں سب سے بڑا رب ہوں, یہ نفسی تو کہتا ہے انسان کا, ٹھیک ہے. تو سب سے زیادہ خدا بننے کی کوشش جو ہے وہ نفسی کرتا ہے, لیکن ہے تو نہیں نا وہ خدا, ہے تو وہ خدا کا غیر اللہ ہے وہ, ٹھیک ہے. تو کیا مطلب کہ اگر نفس کی خوشی کی خاطر, بیکاز آئی لائک ٹو ڈو اٹ, اٹ میکس می فیل گڈ, اب انسان نیکی کر رہا ہے بیکاز اٹ میکس ہم اور ہر فیل گڈ, تو پھر یہ اخلاص نہیں ہے, یہ اخلاص نہیں ہے, ٹھیک ہے. تو پھر کریں تو کیا کریں بھائی, نیکی کرنے کے بعد تو خوش ہوتے ہیں, تو نبی علیہ الصلوۃ والسلام فرما رہے ہیں کہ یہ تمہاری ایمان کی علامت ہے, تو پھر کیا کریں, اپنے آپ کو ماریں کہ نیکی کرنے کے بعد تم نے خوش نہیں ہونا, چلو مارو اس کو, خوش کیوں ہو رہا ہے یہ, نہیں. بلکہ مطلب اس کا کیا ہے, حدیث مبارکہ کا مطلب اس کا یہ ہے کہ خوشی تمہیں ملنی چاہیے ایز اے کانسیکوینس, نتیجے کے طور پر تمہیں خوشی ملے گی, یہ تمہارے ایمان کی علامت ہے. یہ نہیں کہ تم نیت ہی یہ کرو کہ میں نیکی کروں گا تو مجھے خوشی ہوگی. اگر تم یہ عمل کرنے سے پہلے نیت ہی یہ کر رہے ہو کہ میں اپنی خوشی کی خاطر نیکی کر رہا ہوں, تو پھر یہ اخلاص نہیں ہوگا, یہ عمل قبول نہیں ہوگا. ہاں کرنے کے بعد جو ایک خوشی تمہارے دل میں پیدا ہو رہی ہے, یہ تو ایز اے کانسیکوینس, ایز اے نتیجہ پیدا ہو رہی ہے نا, تو اس میں تو تمہارا اختیار نہیں ہے تمہارا اس کے اوپر, اور یہ ایک اچھی علامت ہے, ٹھیک ہے. یعنی یہ کہ یہ ایسا تقریباً ہر بندے کو ہوتا ہے جب اسپیشلی ہم کسی دوسرے کی مدد کرتے ہیں, تو اس کے اندر تو خوشی ہوتی ہے نا, سب کو ہی خوشی ہوتی ہے. لیکن نبی علیہ الصلوۃ والسلام نے ایسی بات کیوں فرمائی کہ اگر تمہیں خوشی ہوتی ہے تو یہ تمہارے ایمان کی علامت ہے, اس کا مطلب کیا ہوا کہ کبھی ایسا بھی ہوتا ہے کہ خوشی نہیں ہوتی, انسان نیکی کر رہا ہوتا ہے لیکن اس کو خوشی نہیں ہو رہی ہوتی, یعنی یہ بھی ایک پاسبلٹی ایگزسٹ کرتی ہے. یہ کون سی والی سچویشن میں ہوتا ہے, یہ اس وقت ہوتا ہے جب انسان کوئی ایسی نیکی کر رہا ہو جو, بتائیں جی یہ کب ہوتا ہے, کہ جب انسان کے نفس کو خوشی نہیں ہوتی نیکی کر کے, جب وہ کوئی ایسی نیکی کر رہا ہو جو, جیسے نماز فجر کے لیے اٹھنا, نہیں یہ آپ غلط سمجھے نا بالکل ہی بات کو. نماز فجر کے لیے اٹھنا جو ہے یہ تو آپ کہہ رہے ہیں عمل سے پہلے والی نیت, ہم تو بات کر رہے ہیں عمل کرنے کے بعد کی نیت. مثال کے طور پہ جب آپ فجر کے لیے اٹھ گئے, آپ نے فجر پڑھ لی, تو اب آپ کو خوشی ہو رہی ہے کہ ہاں دیکھو میں نے فجر پڑھ لی, تو یہ ایمان کی علامت ہے. نفس کے خلاف یہ بھی غلط جواب دیا آپ نے, ٹھیک ہے نا, کیونکہ نفس کے خلاف جب آپ کوئی کام کر لیتے ہیں پھر آپ کے دل میں خوشی پیدا ہوتی ہے, یہ ایمان کی علامت ہے. پیدا ہوگی خوشی, نفس کے خلاف کام کر کے پیدا ہوگی خوشی, ٹھیک ہے. ہم تو سوال کچھ اور کر رہے ہیں, ہم تو یہ سوال کر رہے ہیں کہ وہ کون سی ایسی نیکی ہوتی ہے کہ جس کو کرنے کے بعد نفس میں کوئی خوشی پیدا نہیں ہوتی. وہ کیسی, جو کسی کے حکم پر ہو اپنی مرضی نہ ہو, نہیں, انسان کی رضا کے لیے کرنا. ہاں جو کسی کے حکم پر ہو اپنی مرضی نہ ہو, یہ ایک اچھا جواب ہے کہ اکثر ایسا ہوتا ہے کہ ہم کرہن کسی کی بات مان رہے ہوتے ہیں, اور اس کو ماننے کے بعد جو ہے وہ دل میں کوئی خوشی کوئی خاص پیدا نہیں ہوتی, بس کر لیتے ہیں, ہے نا, بڑوں کی بات مان لی, ماں باپ کی بات مان لی, استاد کی بات مان لی, کر لیا, لیکن بس کر لیا, ہے نا, کوئی خوشی پیدا نہیں ہوئی اس کے بعد. تو یہ ایک اچھا جواب ہے آپ کا, ٹھیک ہے. لیکن ایک اور بھی اس کا اچھا جواب ہو سکتا ہے, انسان کی رضا کے لیے کرنا, نہیں ایسی نیکی کرے جو اپنے خود کی طبیعت کے خلاف ہو, جیسے ایسے رشتہ داروں سے نیک سلوک جو پسند نہ ہو. نہیں ایسا, یہ کام آپ کریں گے نا کہ اپنے رشتہ دار جو پسند نہیں ہو ان کے ساتھ آپ نے نیکی کری, تو اس کے بعد تو لڈو پھوٹیں گے دل کے اندر, ہے نا, اس کے بعد تو دل کے اندر جو ہے نا وہ کیا پھول جڑیاں پھوٹیں گی کہ دیکھو اس نے میرے ساتھ برا کیا لیکن پھر بھی میں نے اس کے ساتھ اچھا کیا. تو اس والی نیکی کے بعد تو دل میں لڈو ہی پھوٹتے ہیں خالی. نفس کے خلاف کرنا نہیں, بہت ہی آسان سے جواب ہے اس کا, لیکن کسی کے ذہن میں نفس کے خلاف روٹین عمل جو کام نفس کے برعکس ہو, اب اتنا بھی نفس نفس نہ کریں بھائی، نفس کا نام کیا لے لیا، اب سب نفس نفس ہی شروع ہو گئے. نفس کے علاوہ کچھ نہیں ہوتا، اور بھی تو چیزیں ہوتی ہیں، روٹین اور کنسسٹنٹ اعمال. نہیں بھائی، ایسی بھی تو نیکیاں ہوتی ہیں نا جو کہ ماحول معاشرے میں قبول نہیں ہوتی، ماحول معاشرہ ان کے خلاف ہوتا ہے، ان کے اوپر ملامت کرتا ہے ماحول معاشرہ. رائٹ، آپ کے دوست، آپ کے رشتہ دار نیکیوں کے اوپر آپ سے ناراض ہو جاتے ہیں، آپ کو ملامت کرتے ہیں، برا بھلا کہتے ہیں، یہ دیکھو مولوی بن گیا ہے، دیکھو مولویہ بن گئی ہے نا، یہ تو دنیا سے الگ ہو گئی ہے، اس نے تو اپنی کوئی ایک دنیا بنا لی ہے. ایسی باتیں نہیں سننے کو ملتی، چلے آپ کو نہیں ملتی ہوں گی تو بڑی اچھی بات ہے، لیکن بہت سو کو تو ملتی ہے نا. تو اب چونکہ دس نیکی از ناٹ ایکسیپٹیبل بائی ادرس، تو اب جب انسان نے نیکی کر لی تو اس کے اوپر جو ہے نا وہ کوئی خوشی نہیں ہو رہی، یار کوئی تو میری نیکی کو اپروو ہی نہیں کر رہا، کوئی میری نیکی کے اوپر خوشی نہیں ہو رہا ہے نا. تو ایسی بھی تو کیفیت ہوتی ہے نا انسان میں. تو نبی علیہ السلام فرما رہے ہیں کہ دیکھو تمہاری نیکی اگر تمہیں خوش کر رہی ہے کہ بھائی میں نے کر لی الحمدللہ اللہ تعالیٰ کی رضا کی خاطر، مجھے اللہ تعالیٰ نے توفیق عطا فرمائی، ہمت عطا فرمائی، حوصلہ عطا فرمایا، اللہ کا شکر ہے میں نے نیکی کر لی، یہ خوشی جو ہو رہی ہے یہ ایمان کی علامت ہے کہ دیکھو تمہارا ایمان مضبوط ہے، تمہیں لوگوں کی پرواہ نہیں ہے کہ لوگ تمہیں برا بھلا بے شک کہیں، تمہیں اپنے مشائخ کی پرواہ ہے کہ انہوں نے تمہیں جو بات کرنے کے لیے کہی تھی تم نے کر لی، بے شک لوگ تمہیں برا بھلا کیوں نہ کہتے ہیں اس کے اوپر. ٹھیک ہے، تو ایسی بھی سچویشن ہوتی ہے. جیسے پردہ کرنا، بالکل صحیح فرمایا آپ نے، عورتوں کا پردہ کرنا بہت کم لوگ اپروو کرتے ہیں اس کو، باقی سارے جو ہے وہی مولویہ کا لقب لگاتے ہیں. ویسے تو ہے تو بہت اچھا لقب، اگر ہمیں بات سمجھ میں آ جائے تو مولویہ کا لقب مل جانا اس کے اوپر تو اللہ کا شکر ادا کرنا چاہیے، سجدہ شکر کرنا چاہیے، الحمدللہ نیکوں میں ہمارا شمار ہونا شروع ہو گیا. ٹھیک ہے نا، لیکن ہمارے ذرا سٹینڈرڈز خراب ہوئے ہوئے ہیں تو اس وجہ سے ہم اس کے اوپر مائنڈ کر جاتے ہیں ان لوگوں کی بات. اس وجہ سے آج کہہ رہا تھا مولوی کہہ دیا ہے، مولویہ کہہ دیا. ٹھیک ہے، تو نیکی کرنے کے بعد خوشی ہونا یہ ایک الگ چیز ہے، اور خوشی کی خاطر نیکی کرنا یہ ریاکاری یا شرک کے اندر شرک کا عمل بن جاتا ہے اس سے. ٹھیک ہے، اور باقی یہ کہ یہ جو صحابی نے فرمایا تھا، تو چونکہ آپ لوگ نے کہا بھی ہے کہ جی اس کے اوپر بات کر لیں، تو وہ کس لیے کہ دیکھیں نیت کیا ہے، نیت دل کا عمل ہے، دل. ٹھیک ہے نا، تو دل جس کو قلب کہتے ہیں، قلب جو ہوتا ہے نا، لفظ قلب، یہ قلب نکلا پھرنے سے، الٹنے پلٹنے والی چیز ہے، یا مقلب القلوب صرف قلوبنا علی طاعتک، ہے نا سنت کی دعا، اے دلوں کو پھیرنے والے، مقلب پھیرنے والا، قلوبنا ہماری پھرنے والی چیز کو اپنی طاعت کی طرف پھیر دے. تو قلب کی جو نیچر ہوتی ہے وہ کیا ہوتی ہے کہ وہ پھرتا رہتا ہے، کبھی ادھر کبھی ادھر، ڈولتا رہتا ہے جس کو کہتے ہیں، لوٹے کی طرح ہے نا. تو اب جو چیز ڈولتی رہتی ہے تو قلب کن چیزوں کے درمیان ڈولتا ہے؟ قلب نیتوں میں ڈولتا ہے. کبھی اس کی نیت اچھی ہو جاتی ہے، پھر اس کے بعد اس کی نیت خراب ہو جاتی ہے، پھر اچھی، پھر خراب. جیسے کہ ان صحابی کے ساتھ معاملہ ہو رہا تھا کہ اللہ کی رضا کے لیے نیت ہو گئی، پھر دنیا کی رضا کے لیے نیت ہو گئی. لیکن یہ معاملہ انہوں نے یہ کیوں کہا کہ میں دونوں نیتیں کرتا ہوں؟ دونوں نیتیں ایک ساتھ نہیں ہوتی. قلب یا تو اللہ کی رضا کے لیے اس کا جو سٹیٹ ہوگی، یا تو اللہ کی رضا والی ہوگی یا دنیا کی رضا والی ہوگی، دونوں ایک ساتھ نہیں ہو سکتی. یہ پوسیبل نہیں ہے کہ قلب کے اندر دونوں چیزیں ایک ساتھ جمع ہو جائیں. تو پھر ہوتا کیا ہے، یہ کلاس سوال جواب میں نکل جائے گی اگر آپ سے اس کا بھی پوچھیں کہ ہوتا کیا ہے. یہ صحابی کا جو قلب ہے اس میں دونوں نیتیں جمع، یہ کیسے ہو گئیں؟ حالانکہ ہم یہ کہہ رہے ہیں کہ یہ ہو ہی نہیں سکتا، یا تو اللہ کی رضا والی نیت ہوگی یا دنیا کی رضا والی نیت ہوگی. تو پھر ان کو ایسا کیسے لگ رہا تھا کہ تو میں نے تو دونوں نیتیں جمع کر لی ہیں، وہ کیوں؟ جی کوئی بتا سکتا ہے؟ دونوں نیتیں جمع کیسے، ان کو محسوس ہوتا تھا کہ دونوں نیتیں جمع ہو گئیں. ون از پرائمری نیت اینڈ ادر از سیکنڈری نیت. روٹین اور کنسسٹنٹ عمل نہیں، देखें, कल्ब तो एक वक्त में एक ही नियत कर सकता है, ठीक है, लेकिन अगर ये दोनों हालतें बहुत तेजी के साथ स्विच कर रही हो, बहुत तेजी के साथ, यानी जैसे जैसे फिल्म कैसे बनती है, पिछले दिनों अभी एक दो दिन पहले ही बच्चों से बात हो रही थी, वो कार्टून्स कैसे बनाते हैं, है? वो कार्टून्स कैसे होते हैं, वो फ्रेम्स बनाए होते हैं उन्होंने, पिक्चर्स पिक्चर फ्रेम्स बनाए हुए होते हैं, फिर उन पिक्चर फ्रेम्स को इतना तेजी के साथ चलाते हैं कि ऐसा लगता है जैसे मूवी चल रही है ना, हालांकि वो अलग अलग इंडिविजुअल फ्रेम्स होते हैं, इंडिविजुअल फ्रेम्स होते हैं, लेकिन तेजी से चलने में लगता है जैसे मूवी चलना शुरू हो गई हो वो, ठीक है। उसी तरीके से है तो ये दोनों अलग अलग हालतें, लेकिन इतना तेजी से स्विचिंग हो रही होती है कि इंसान के दिमाग को ऐसा लगता है कि गोया के दोनों नियतें जमा हुई हुई हैं, एक ही अमल के अंदर दोनों नियतें जमा हुई हुई हैं, हालांकि दोनों नियतें जमा नहीं हुई हुई, बल्कि एक वक्त अल्लाह की नियत, अगले लम्हे दुनिया की नियत, फिर अल्लाह की नियत, अगले लम्हे दुनिया की नियत, लेकिन ये इतना तेजी से स्विचिंग हो रही होती है कि इंसान का दिमाग जो है ना वो उसको उसको अलग अलग फर्क नहीं कर पा रहा होता, वो समझ रहा होता है कि दोनों नियतें जमा की हुई है मैंने, ठीक है, तो ये धोखा लग जाता है इंसान को कि उसने दोनों नियतें जमा की हुई है, हालांकि नहीं, अलग अलग नियतें हो रही होती। लेकिन अब बंदा करे तो क्या करे इस तरह से, ठीक है, कि भाई जब उसकी दोनों नियतें चल रही हैं, कभी इधर कभी इधर कभी इधर कभी इधर, तो अब उसको उसकी इस्लाह कैसे करे, उसकी इस्लाह के लिए उसको अपने कल्ब के ऊपर मेहनत करनी पड़ती है, कल्ब के ऊपर मेहनत करनी पड़ती है ताकि उस कल्ब को जो है वो सब्त बना दे, सब्त साबित कदम, उर्दू में एक वेल नोन वर्ड है साबित कदम, ये किससे निकला, सब्त से निकला, सब्त यानी कांस्टेंट, एक नियत के ऊपर जमने वाला बना दे, इसके लिए मेहनत करनी पड़ती है। जब इंसान ये मेहनत कर लेता है तो फिर उसकी नियत खालिसतन अल्लाह की रजा के ऊपर जम जाती है, डोलनी खत्म हो जाती है ना, और यही मकसूद है, ये डिमांड है अल्लाह ताला की, हमें इस दुनिया के अंदर यही टास्क दे करके भेजा गया है कि तुम्हें कल्ब दे करके हमने भेजा है, इस कल्ब को तुम सब्त बनाओ और फिर मेरे पास इसको सब्त हालत में लेकर के आओ, है ना, यौम ला यनफउ मालू वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम ऐ बिकल्बिन साबित, यानी कल्ब सलीम लेकर के मेरे पास आओ, ऐसा कल्ब लेकर आओ जो कि साबित कदम था मेरी रजा के ऊपर, अगर तुम ऐसा कल्ब लेकर के आओगे तो फिर तुम्हारा माल और तुम्हारे बेटे भी तुम्हारे काम आएंगे, और अगर तुम ऐसा कल्ब नहीं लेकर के आओगे तो फिर कुछ काम नहीं आएगा तुम्हें कयामत के दिन। यौम, आगे फरमाते हैं कि आमाल की अच्छा, इसमें अगर कोई सवाल हो तो आप पूछ लीजिएगा, किसी ने बल्कि कुछ लिखा भी है, क्या जुबान से भी नियत कर सकते हैं अगर दो अलग ख्याल हैं? हाँ, जुबान से जो नियत है ना, तो इसकी यही सिग्निफिकेंस है कि अपने जहन को जो है ना वो यकसू करने के लिए जुबान से अदा कर लेना इंसान को फायदा पहुंचाता है, ये असिस्ट करता है उसके जहन की यकसुई में जुबान से नियत करना, वरना अदरवाइज जुबान से नियत करने की कोई हैसियत नहीं है, जुबान से कोई नियत नहीं होती, नियत तो दिल का फेल है, ठीक है, लेकिन फिर नियत वो जो हमारे बुजुर्ग बच्चों को सिखाते हैं ना, वही तो अनुसल्ली लिल्लाह ताला है, मैं नमाज की नियत करता हूँ अल्लाह ताला की खातिर, क्यों, इसलिए सिखाते हैं क्योंकि बच्चे का तो जहन और भी ज्यादा मुंतशिर होता है, तो उसको जो है ना वो एक तरफ डायरेक्ट करने के लिए जुबान से भी अदा करो कि मैं क्या कह रहा हूँ, अब पता चला अरबी तो आती नहीं है तो वो बोल तो रहा है, पता ही कुछ नहीं कि मैं क्या बोल रहा हूँ, है ना, तो ऐसी नियत करने का भी कोई फायदा नहीं है जुबान से, जुबान से अपनी जुबान में कम अज कम नियत करें ताकि पता तो मैं क्या नियत कर रहा हूँ या क्या कह रहा हूँ, या ये क्या अरबी जुबान सीख लें, ठीक है, तो जुबान से नियत की ये सिग्निफिकेंस है। अगर ये नियत हो कि अल्लाह ताला की मखलूक को खुश करेंगे तो अल्लाह ताला राजी हो जाएंगे, ये सही है जी, तो ये नियत तो हो गई ना अल्लाह को राजी करने वाली, है ना, तो मखलूक को खुश करना तो ये तो अल्लाह की रजा के लिए आप कर रहे हैं ना, तो ये तो ऑफकोर्स ये तो अल्लाह ताला को सबसे ज्यादा महबूब है कि मेरी रजा की खातिर मेरी मेरी मखलूक की भी को भी खुश करे, और फिर कॉमन सेंस की बात भी है और शरीयत की भी बात है कि अब आप मखलूक को किसी ऐसे तरीके से खुश नहीं कर सकते جو کہ اللہ تعالیٰ نے منع کیا ہو, ہے نا, ٹھیک ہے نا. تو یعنی گانا گا کر کے کسی کو خوش نہیں کر سکتے, موسیقی سنا کر کے, کیونکہ اللہ تعالیٰ کے حبیب علیہ الصلوۃ والسلام نے موسیقی سے منع کیا ہے, ٹھیک ہے. تو آپ شریعت کے حساب سے ظاہر مخلوق کو خوش کرنے کی کوشش کریں گے. اچھا, باقی ایک جو اہم سوال تھا نا جو ابھی تک کسی نے کیا نہیں ہے, یا تو پتہ نہیں آپ لوگوں نے اس کو ریلیونٹ سمجھا نہیں, اس وجہ سے شاید نہیں کیا, وہ یہ ہوتا ہے کہ بہت سے ایسے اعمال ہوتے ہیں, یعنی ایسے دینی شکل کے اعمال ہوتے ہیں کہ جن سے کہ کوئی دنیاوی فائدہ بھی نکل رہا ہوتا ہے, ٹھیک ہے. جیسے کہ نیکی کرنے سے رزق میں برکت ہوتی ہے, ماحول میں برکت ہوتی ہے, ٹھیک ہے, گھر کے اندر یعنی خوشگوار ماحول پیدا ہوتا ہے جب نیکیاں کرتے ہیں, گناہوں سے بچتے ہیں, ٹھیک ہے نا. تو یہ جو نیکیوں کے کام ہیں, تو ان سے صرف یہ نہیں کہ جی جنت میں پہنچیں گے تو وہاں پہ ثواب ملے گا اور پھر جنت کے درجات ملیں گے, اس وجہ سے میں یہ نیکی کا کام کر رہا ہوں, بلکہ اس نیکی کرنے سے آپ کو کیش ایک نتیجہ نظر آتا ہے, اس کا ایک افیکٹ کریٹ ہوتا ہے آپ کی اپنی ذاتی زندگی کے اندر. جیسے کل بات ہوئی تھی کہ گناہ کرنے سے انسان کے ذاتی یعنی جو جسم ہوتا ہے اس کے اوپر نیگیٹو اثرات پڑتے ہیں, اس کے مال کے اوپر نیگیٹو اثرات پڑتے ہیں, اس کے تعلقات کے اوپر نیگیٹو اثرات پڑتے ہیں, ہے نا, حافظے کے اوپر نیگیٹو اثرات پڑتے ہیں گناہ کرنے سے. تو اسی کے برعکس نیکی کرنے سے اس طرح کے دنیاوی فائدے بھی حاصل ہو رہے ہوتے ہیں, ٹھیک ہے. تو کیا اب آپ اس کے لیے کوئی نیکی کا کام نہیں کر سکتے؟ ہاں, اس میں بھی جو ہے نا وہ بھی یہی معاملہ ہوگا جیسے ابھی انہوں نے سوال کیا تھا کہ اللہ کی مخلوق کو خوش کرنے کی نیت کری کہ اللہ اس سے راضی ہوگا, ٹھیک ہے. تو اللہ کی راضی ہونے والی نیت جو ہے نا وہ پرائمری پریڈومیننٹ نیت اللہ کی رضا ہونی ضروری ہے, اور پھر اس کے اندر یہ کہ اللہ تعالیٰ جو ہے, اللہ تعالیٰ کے نبی علیہ الصلوۃ والسلام نے ہمیں بات بتلائی ہے کہ بھائی جب میں نیکی کروں گا تو جیسے صدقہ کے بارے میں واٹس ایپ کے اوپر خوب ساری چیزیں بھی چلتی رہتی ہیں, ہے نا, کہ وہ صدقہ کرنا شروع کیا تو اس کے مالی حالات اچھے ہو گئے, ٹھیک ہے نا. تو اب مالی حالات تو اچھے ہوں گے, لیکن کیا اللہ تعالیٰ اس کو قبول بھی فرمائیں گے اس صدقے کو, اور آخرت میں اس کا اجر بھی دیں گے؟ وہ اسی وقت ہوگا جب آخرت کے اجر کی نیت سے صدقہ کیا جائے اور اللہ کے نبی علیہ الصلوۃ والسلام کے وعدے پر اعتماد کرتے ہوئے, کہ نبی علیہ الصلوۃ والسلام نے جب وعدہ فرمایا ہے کہ صدقہ کرنے سے مال بڑھتا ہے, تو اللہ کے نبی کے وعدے کے اوپر بھی مجھے اعتماد ہے, اللہ کے نبی کے وعدے پر مجھے اعتماد ہے, مجھے یقین ہے کہ میرا مال گھٹے گا نہیں بلکہ بڑھے گا. اس طریقے سے انسان سوچے گا نا, تو اس کا یہ صدقہ کرنا جس کے اندر یہ ذہن میں بات چل رہی ہے کہ میرا مال بڑھ جائے گا صدقہ کرنے سے, لیکن کیوں یہ بات چل رہی ہے؟ اللہ کے محبوب علیہ الصلوۃ والسلام کا کیا ہوا وعدہ ہے, اگرچہ کہ ظاہری اسباب اس کے خلاف نظر آ رہے ہیں کہ میرے بینک اکاؤنٹ سے پیسہ جا رہا ہے, آ تو نہیں رہا صدقہ کرنے سے, تو جا رہا ہے مطلب گھٹ رہا ہے. تو اب کیوں میں کروں صدقہ؟ کیونکہ محبوب علیہ الصلوۃ والسلام نے وعدہ کیا ہے کہ نہیں گھٹے گا نہیں بڑھے گا. تو بس, لیکن پرائمری نیت اس کے اندر بھی اللہ کی رضا اور آخرت کی جزا ہونی ہی شرط ہے, ٹھیک ہے. یہ جیسے ذکر و اذکار پڑھتے ہیں پڑھنے سے حفاظت ہو جاتی ہے, ہاں وہ بھی جیسے آپ سورہ یاسین کی آیت پڑھتے ہیں, وجعلنا من بین ایدیہم سدا ومن خلفہم سدا فاغشیناہم فہم لا یبصرون, ذکر اذکار پڑھنے سے حفاظت ہو جاتی ہے. تو بھائی کس نے کہا آپ کو کہ ذکر اذکار پڑھنے سے حفاظت ہو جاتی ہے؟ اللہ تعالیٰ کہ نبی علیہ الصلوۃ والسلام نے بتایا نا, تو ان کی بات پر اعتماد کر کے آپ یہ ذکر پڑھ رہے ہیں نا, کر رہے ہیں نا, ٹھیک ہے. اب یہ جو حفاظت کر رہے ہیں, یہ حفاظت بھی جو ہے شر والی حفاظت نہیں ہونی چاہیے. مثال کے طور پر کوئی مال جو ہے نا وہ اسمگل کر کے کسٹمز سے گزارنا ہے, کوئی ایسی چیز جو کہ کسٹمز کے اندر جو ہے وہ اجازت نہیں ہے, مثال کے طور پر پاکستان میں شراب لے جانا اس کی اجازت نہیں ہے. تو اب کسی نے جو ہے نا یہ پڑھا ہوا ہو کہ ہاں بھائی یہ جو سورہ یاسین کی آیت ہے نا, تو اس آیت کو پڑھنے سے تو کسٹمز والوں کے آنکھوں کے اوپر پردہ آ جائے گا, تو میں جو ہوں وہ شراب اندر سمگل کر لوں گا. تو وہ اگر یہ آیت پڑھے گا, پتہ ہے کیا, واقعی کسٹمز والوں کی آنکھوں کے پردہ آ جائے گا اور یہ شراب कस्टम्स के थ्रू निकाल के ले जाएगा, ऐसा हुआ है, ठीक है ना। मतलब 100% केसेस में शायद ना भी हो, लेकिन ऐसा हुआ है कि इस किस्म की हरकतों में लोगों ने कस्टम्स के ऊपर ये सूरह यासीन की आयत पढ़ करके फूंकी है। लेकिन इससे क्या होगा, ये वाली जो जो ये वजीफा पढ़ रहा है इस नियत से पढ़ रहा है, ये कोई काबिल कबूल नहीं है। इसके ऊपर तो उल्टा गुनाह मिल रहा है, इसको दुनियावी फायदा भी मिल रहा है, गुनाह भी मिल रहा है, ठीक है। और फिर गुनाह के ऊपर पिटाई भी होती है, ऐसे नहीं कि खाली गुनाह मिल गया बच्चों की खेल की तरह से और कुछ नहीं हुआ उसके ऊपर, नहीं मैं ये अमल सुवाई युजा भी, फिर उसका इसको जजा भी मिलेगी इस गुनाह की, ठीक है। उसी तरीके से एक और बहुत बड़ा किसी ने आप में से सवाल भी किया था, पता नहीं वो क्लास में है कि नहीं, कि सूरह बकरा पढ़ने से शिफा होती है, है ना। तो लोगों ने माशाल्लाह सूरह बकरा पढ़ते हैं उनके घर के अफराद जो हैं वो सेहतमंद हो जाते हैं कोरोना के अंदर, हत्ता के यानी कोरोना में वो जो वाली केस होती है असल वाला कोरोना है जिसके अंदर वाकई सांस उखड़नी शुरू हो गई और ये हो गया वो हो गया, ऐसे लोगों ने किया है कि घर में सूरह बकरा की तिलावत शुरू कर दी, पढ़ते रहे दो चार दिन के अंदर माशाल्लाह ठीक। अगर बंदा जो है वो वेंटिलेटर से भी उतर गया, उसकी ऑक्सीजन लेवल भी ठीक हो गई वगैरह वगैरह, बहरहाल एक नहीं कई दफा उन्होंने ऐसा किया, ठीक है। तो भाई ये क्या है, ये भी तो बजाहिर दुनिया का फायदा नजर आ रहा है ना सूरह बकरा पढ़ने के अंदर, लेकिन ये भी अगर इस नियत से करेगी या इस नियत से करेगा कि भाई अल्लाह ताला ने इस कुरान को शिफा करार दिया है और मुफस्सरीन ने फरमाया है कि इसमें आखिरत की शिफा और दुनिया की शिफा दोनों शामिल हैं, ठीक है ना। तो अल्लाह के वादों पर एतमाद करते हुए सूरह बकरा किसी के मर्ज के इलाज के लिए पढ़ेंगे तो मर्ज का इलाज भी होगा और अल्लाह ताला के यहां इसको कबूलियत भी मिलेगी, दोनों चीजें मिलेंगी, ठीक है। लेकिन मसला वही हो जाता है कि जी हम चाहते ना, शैतान फिर हमें जरा उस तरफ ले जाता है कि शरीयत की पाबंदी की तुम्हें कोई जरूरत नहीं है, बस पढ़ने पढ़ाना। वो आप में से किसी ने सवाल से बात हो रही थी तो कोई मसला डिस्कस हो रहा था, मतलब कोई इसको समझे ना इशू डिस्कस हो रहा था, तो सारिस के मुंह से ना ये अल्फाज निकल गए कि मैं आपको कुछ पढ़ने को भेजूंगा तो वो आप पढ़ लीजिएगा, है ना। सुन रही होंगी, तो मैं आपको कुछ पढ़ने को भेजूंगा तो आप उसको गौर से पढ़िएगा, मतलब नहीं गौर का लफ्ज इस्तेमाल नहीं किया, तो जो पढ़ने का जो लफ्ज इस्तेमाल किया ना तो फिर तो माशाल्लाह, फिर तो पढ़ने का मतलब तो होता है वजीफे पढ़ना, है ना, वजीफे पढ़ना। तो वो वही समझी कि नहीं मैं उनको वजीफा भेज रहा हूँ कोई पढ़ने के लिए, लेकिन वो वजीफा नहीं था, वो तो अंग्रेजी में कुछ लिखा हुआ था, तो वो तो वजीफा था ही नहीं। लेकिन हम तो ऐसे वजीफों के ऊपर ना झपटते हैं कि जी बस कोई वजीफा मिल जाए मुझे, है ना। तो भाई ये सही नहीं है, ठीक है ना। तो बहरहाल माइंड नहीं कीजिएगा, एनीवेज तो वजीफों को वजीफों की लिमिट्स में रखना ये इंतहाई जरूरी है, ठीक है। अच्छा हजरत जी क्या कह रही हैं, नेकी करके खुश होना ये तो कॉन्ट्रडिक्टरी है नफ्स लवामा के, जो नेकी करके भी खुश नहीं होता, नफ्स लवामा नेकी करके भी खुश नहीं होता। नहीं ऐसा तो नहीं है, नफ्स लवामा भी डिपेंड करता है ना कौन सी वाली नेकी, ठीक है। तो बहुत बड़े बड़े गुंडे होते हैं जो कि किसी कमजोर की मदद करके ना वो खुश होते हैं, ठीक है, ऐसा नहीं है मतलब। चले अमाल की मकबूलियत इंदल्लाह बेमिकदारे इखलास है, ये हजरत ने एक हेडिंग लगाई उसकी तफसीर में, तो फरमाते हैं कि मुतअद्दद आयात कुरानी इस पर शाहिद हैं कि अल्लाह ताला के यहाँ अमाल का हिसाब गिनती से नहीं बल्कि वजन से होता है, ठीक है। अमाल का वजन जैसे कि अल्लाह ताला फरमाते हैं वनदउ अल मवाजीन अल क़िस्त लियौम अल क़ियामा, कि हम मवाजीन यानी वजन का जो वजन होंगे ना उनको रखेंगे इंसाफ के साथ क़यामत के दिन, ठीक है, यानी बहुत ही इंसाफ के साथ हम वजन करेंगे, किसी के साथ ना इंसाफी नहीं होगी कि उसने अमल किया था लेकिन उसका उसको नहीं मिला अजर और जिसने अमल नहीं किया उसको उसका अजर मिल गया, तो ऐसा हम नहीं करेंगे बल्कि बहुत इंसाफ के साथ करेंगे। तो आयात मस्कूरा ने बतला दिया कि अल्लाह के नज़दीक आमाल की कदर और वजन बकदर इखलास होता है, ठीक है ना, यानी यानी गिनती और वजन में फर्क क्या है, क्या मतलब गिनती नहीं करेंगे वजन करेंगे? गिनती का मतलब क्या है? तादाद, यानी अमल की मकदार, बल्कि मकदार भी नहीं कहना चाहिए, तादाद कहना चाहिए, ठीक है, बल्कि तादाद से ज्यादा जो है अल्लाह ताला के हैं, उसकी 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 वजन से मुराद है उसकी क्वालिटी, जिसको अंग्रेजी में कहते हैं क्वांटिटी वर्सेस क्वालिटी, ठीक है। तो क्वालिटी अल्लाह ताला के यहाँ मकसूद है, जैसे इंशाल्लाह सबको पता होगा, अल्लाह ताला उसको वाज़े अल्फाज में सूरह मुल्क के अंदर फरमा देते हैं ना, तबारक अल्लज़ी बियदिहि अल-मुल्क व हुवा अला कुल्लि शैइन क़दीर अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला अक्सरु अमला, नहीं फरमाया कि क्वांटिटी हम मेजर करेंगे किसने ज्यादा अमाल किए, बल्कि अहसनु अमला किसने ज्यादा हसीन अमाल किए, अच्छे अमाल किए, ठीक है। तो क्वांटिटी जो है वो जब मेजर की जाती है ना, तो उसी को उसको वे करना कहते हैं, वजन करना कहते हैं, यानी डिक्शनरी में वजन का लफ्ज इस मानी में इस्तेमाल होता है। तो फरमाते हैं कि आयात मस्कूरा ने बता दिया कि अल्लाह के नजदीक अमाल की कदर और वजन बकदर इखलास होता है, और ये जाहिर है कि कमाल इखलास बिदून कमाल ईमान हासिल नहीं होता। यानी इखलास का कमाल, कमाल कहते हैं पिनकल को, बिल्कुल बेस्ट फॉर्म को किसी चीज की, उसको कमाल कहते हैं, ठीक है। तो अगर किसी को कमाल इखलास हासिल करना है, क्या मतलब कि उसका हर अमल अल्लाह ताला की रजा के लिए हो और मुस्तकिलन नियत अल्लाह की रजा वाली रहे, डोलती ना रहे, डोलती ना रहे, ना तो ये हो कि वो बाकायदा पूरा अमल ही अल्लाह की रजा के अलावा कर रहा है, गैर की रजा के लिए कर रहा है, या दूसरी सिचुएशन क्या है कि नहीं अमल कर तो रहा है अल्लाह की रजा की खातिर, लेकिन दुनिया की रजा, नफ्स की रजा भी उसके अंदर शामिल है, यानी डोलती रही है मुस्तकिल, ठीक है ना। तो दोनों कैफियतें ना हो, बल्कि खालिसतन हर अमल मुस्तकिलन साबित कदमी के साथ अल्लाह की रजा वाला बन जाए, इसको कहते हैं कमाल इखलास। और ये कमाल इखलास एवी में हासिल नहीं हो जाता, किताबें पढ़ने से हासिल नहीं हो जाता, लेक्चर खाली सुनने से हासिल नहीं हो जाता, बल्कि इसके लिए कमाल ईमान हासिल करना पड़ता है। क्या मतलब कमाल ईमान? ईमान का कमाल के इंसान के सारी कैफियत, सारे आमाल, सारे इखलाक, तीनों चीजें, आमाल, इखलाक, कैफियत, ये तीनों अल्लाह की रजा के मुताबिक बन जाएं, जिसको क्या कहते हैं, अल्लाह की रजा के मुताबिक इज इक्वल टू, क्या वर्ड है, अल्लाह की रजा के मुताबिक बन जाएं, क्या वर्ड है, कैसी बन जाएं, एक वर्ड में जवाब, जी एग्जैक्टली, माशाल्लाह, सुन्नत, राइट, सुन्नत बन जाए, सुन्नत के मुताबिक उसके जाहिरी अमाल भी हो जाए, उसके इखलाक भी हो जाए, और उसके कैफियत भी सुन्नत के मुताबिक हो जाए, ये कहलाता है कमाल ईमान। और जिसको कमाल ईमान हासिल हो जाता है ना, अब उसका कमाल इखलास भी साथ साथ उसको मिल जाता है, ठीक है ना। यानी जैसे जैसे वो ईमान के कमाल की तरफ बढ़ता है, वैसे वैसे वो कमाल इखलास की तरफ भी साथ साथ ट्रेवल कर रहा होता है, हैंड इन हैंड दोनों चीजें चलती हैं। अच्छा, अब आगे मजीद इखलास कमाल के बारे में फरमा रहे हैं कि इखलास कमाल यह है कि अल्लाह के सिवा ना किसी को नफा व गरर का मालिक समझे, ठीक है, कि कोई उसको नफा नहीं पहुंचा सकता, कोई उसको नुकसान नहीं पहुंचा सकता। क्या मतलब भाई, आपको कोई ट्रक आकर के मार देगा तो क्या ट्रक आपको नुकसान नहीं पहुंचा सकता, ट्रक का ड्राइवर आपको नुकसान नहीं पहुंचा सकता आकर के आपकी गाड़ी के ऊपर चढ़ जाए, तो पहुंचा सकता है, कोई आपको नफा नहीं पहुंचा सकता, आपकी अम्मी आपको नफा नहीं पहुंचा सकती, आपके उस्ताद साहब या कोई कोई भी आपको नफा नहीं पहुंचा सकता, तो ये क्या गलत है, नफा तो पहुंचा सकते हैं, लोग भी पहुंचा सकते हैं, चीजें भी पहुंचा सकती हैं, जानवर भी पहुंचा सकते हैं, है ना, कोई कुत्ता आके काट ले आपको तो कुत्ता आपको जरूर पहुंचा सकता है, तो क्या मतलब कुत्ता, ये समझना कि कुत्ता जरूर पहुंचा सकता है तो ये इखलास के खिलाफ हो जाएगा, नहीं, बल्कि लफ्ज यहां पर जो कीवर्ड है, कीवर्ड क्या है, मालिक, मालिक, नफा और जरर का मालिक कोई नहीं है। क्या मतलब, मालिक उसको कहते हैं जो कि अपनी मर्जी से काम करता हो, किसी दूसरे की मर्जी के ताबे ना हो, अपनी मर्जी से जो काम करता हो उसको उस चीज का मालिक कहते हैं, यानी उसकी मर्जी चलती हो, अंडर ऑल सर्कमस्टेंसेस, है ना, इसको मालिक कहते हैं। नफा का मालिक कोई नहीं है, जरर का मालिक कोई नहीं है। क्या मतलब? अपनी मर्जी से आपको नफा नहीं पहुंचा सकता जब तक अल्लाह की तरफ से परमिशन ना हो उसको। अपनी मर्जी से नुकसान नहीं पहुंचा सकता, चाहे वो कोरोना वायरस ही क्यों ना हो, चाहे कुछ भी हो, जब तक अल्लाह ताला की इजाजत ना हो उस वायरस को कि इस बंदे को जाके नुकसान पहुंचाओ। यह है कमाल इखलास, ठीक है। और यानी किसी को ऐसा ना समझना कि जी ऐसे ही उठा करके मुझे नुकसान पहुंचा देगा, नहीं। अपने कामों में किसी गैरुल्लाह को मुतसर्रिफ ख्याल ना करे, ठीक है ना, कि मैं जैसे कोई काम है मेरा, अब कोई और आकर के मेरे काम को बिगाड़ देगा। यहां पर भी मुतसर्रिफ से मुराद क्या है कि मुतसर्रिफ कहते हैं चेंज करने वाला, फेरने वाला, ठीक है ना, यानी ठीक काम होते 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 एकदम से उस ठीक काम को खराब कर दे, इसको कहेंगे मुतसर्रिफ, अगर कोई किसको खराब कर देता है, ठीक है। तो यहां पर भी मुतसर्रिफ से मुराद क्या कि तसर्रुफ का मालिक, किसी को तसर्रुफ का मालिक ना समझे कि वो अपनी मर्जी से मेरे काम को खराब कर सकता है या अपनी मर्जी से मेरे काम को ठीक कर सकता है, ठीक है। मैं उसको खुश करूंगा तो वो अपनी मर्जी से मेरे काम को ठीक कर देगा, या मैंने अगर उसको नाराज कर दिया तो वो अपनी मर्जी से मेरे काम को खराब कर देगा। इसको कहना कि किसी गैरुल्लाह को आपने मुतसर्रिफ समझ लिया, तसर्रुफ का मालिक समझ लिया, ठीक है। तो ये भी कमाल इखलास है कि अपने कामों में किसी गैरुल्लाह को मुतसर्रिफ ख्याल करे, ना किसी ताअत व इबादत में गैरुल्लाह का अपने तसव्वुर से ध्यान आने दे। अपने तसव्वुर से ध्यान आने दे का क्या मतलब? गैरुल्लाह का कि इबादत कर रहा है या कोई भी ताअत का काम कर रहा है। ताअत कहते हैं कि कोई भी नेकी का काम, ठीक है, अल्लाह की रजा के लिए और आखिरत की जजा के लिए जो काम किए जाते हैं वो नेकी कहलाते हैं। चाहे आप बच्चों के साथ खेल रहे हो, है ना, तो उसके अंदर गैरुल्लाह का अपने तसव्वुर से ध्यान आने दे। क्या मतलब? कि जिसको कहते हैं अंग्रेजी के अंदर एक्सप्लिसिटली अल्लाह के अलावा किसी की रजा की नियत करे, ठीक है, एक्सप्लिसिटली अल्लाह के अलावा किसी के लिए ये नियत करे कि मैं ये काम जो है ना वो बस उसकी खुशी के लिए कर रहा हूं और अल्लाह की खुशी मुझे मकसूद नहीं है, ठीक है ना, एक्सप्लिसिटली जिसको कहते हैं, यानी खास कर, ठीक है, अपने तसव्वुर से ध्यान आने दे का मतलब यही है कि खासकर जो है ना ये बात सोचे अपने जहन में और ये नियत बांधे, नियत बनाए कि मैं तो उस लिए कर रहा हूं, ठीक है। तो ऐसा करना जो है वो कमाल इखलास के खिलाफ है, और अगर ऐसा नहीं करेगा तो फिर वो इखलास का कमाल है, ठीक है। अलबत्ता खुद से अगर आ जाता है कोई ध्यान तो उसको वसवसा कहते हैं, यानी खुद से आ जाता है से मुराद असल क्या मतलब है खुद से आ जाने का, शैतान अगर डालता है इस किस्म के ख्यालात, लेकिन ये उन ख्यालात से नफरत करता है, उनको नापसंदीदा समझता है और उनको झटकने की कोशिश करता रहता है, तो इससे उसके इखलास पे फर्क नहीं पड़ेगा, ठीक है। तो वसाविस, जिसको वसाविस कहते हैं ना, शैतानी ख्यालात जो आते रहते हैं, ठीक है ना, वसाविस को जब तक ये झटकता रहेगा उस वक्त तक ये इखलास वाला ही कहलाएगा, ठीक है। गैर इख्तियारी वसाविस को अल्लाह ताला माफ फरमा देते हैं, ठीक है। आगे फरमाते हैं कि सहाबा कराम रज़ियल्लाहु ताला अन जो मुसलमानों की सफ़े अव्वल हैं, उनके आमाल और रियाजात, यानी जो उनके मुजाहिदे थे, रियाजात का मतलब होता है एफर्ट्स करना फिजिकल, उनकी तादाद कुछ ज्यादा नजर नहीं आएगी, ठीक है ना, यानी जो अक्सर अमला वाला मामला उनके साथ ज्यादा नजर नहीं आएगा। हाँ, थोड़े थोड़े लोगों में नजर आएगा, बहुत ज्यादा इबादत करते थे, बहुत ज्यादा जो है वो सदका खैरात करते थे, लेकिन बड़े बड़े सहाबा में ऐसा नजर नहीं आएगा। हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के बारे में तो बाकायदा उम्मुल मोमिनीन आयशा रज़ियल्लाहु अन्हा का कौल या उनकी एक बीवी का कौल मौजूद है कि उनको जो उम्मत के ऊपर फजीलत हासिल है ना, वो ज्यादा आमाल की वजह से हासिल नहीं है, ठीक है, मगर इसके बावजूद उनका एक अदना अमल भी बाकी उम्मत के बड़े बड़े आमाल से فائق ہونے کی وجہ ان کا کمال ایمان اور کمال اخلاص ہی تو ہے, ٹھیک ہے, یعنی اعمال کی کثرت نہیں بلکہ اعمال کا حسن, کوالٹی. اور یہ حسن ان کو, یہ جو کمال ایمان اور کمال اخلاص, ٹھیک ہے نا, اب یہ ہم کتاب میں پڑھ لیتے ہیں نا تو ایک اکیڈیمک ہمارے اوپر اثر ہوتا ہے کہ اچھا تو بس یہ کمال ایمان اور کمال اخلاص, تو چلو جی میں لگ جاؤں کمال اخلاص اور کمال ایمان کے لیے, ہے نا, اپنے یعنی پھر وہ نا ایک انڈیویجولسٹک قسم کا ایک پیدا ہوتا ہے ہمارے اندر, ٹھیک ہے نا, اس قسم کے الفاظ جو ہم پڑھ لیتے ہیں نا خالی اپنے ذاتی مطالعے سے, تو پھر نا ایک بندہ جو ہے وہ ایسا بن جاتا ہے کہ جی ہاں تم بس آئی ول ڈو اٹ, ہے نا, آئی ول ورک آن اٹ اینڈ آئی ول اچیو دس آلسو. یہ بھول جاتا ہے کہ صحابہ کو جو کمال ایمان اور کمال اخلاص ملا تھا وہ کتابیں پڑھنے سے نہیں ملا تھا, کتابیں پڑھ کر کے وہ نہیں ہو گئے تھے کمال اخلاص اور کمال ایمان والے. کیسے ملا تھا جی ان کو؟ کمال ایمان و کمال اخلاص کی وجہ سے ان کے اعمال کے اتنی بڑی جو وزن بن گیا, تو ایسے ہی مل گیا تھا ان کو کمال ایمان اور کمال اخلاص, ملا کیسے تھا؟ صحبت, نبی علیہ الصلوۃ والسلام کی صحبت کی وجہ سے ملا تھا, آپ صلی اللہ علیہ وسلم کی ٹریننگ میں رہنے کی وجہ سے ملا تھا, تو کتابیں پڑھنے سے تو نہیں ملا تھا ان کو. کیا ملا تھا؟ اس زمانے میں کتابیں ہوتی بھی تھیں, سوائے اس کے کہ جی قرآن کو لکھنے کے لیے کبھی کسی کھال پہ لکھ لیا, تو کبھی ہڈی پہ لکھ لیا, تو کبھی پتھر پہ لکھ لیا, یہ اس زمانے کی کتابیں تھیں جو کہ کتابی شکل ہوئی تھی نہیں ان کی, ٹھیک ہے نا. تو ہم بھی اسی طریقے سے یہ جو ہم یہ اپنا قوت ارادی جس کو ہم گمان کرتے ہیں کہ جی ہماری قوت ارادی ہے, یہ کوئی ایسی قوت ارادی کا کیا کرنا ہے نا کہ میں اپنی قوت ارادی سے کمال ایمان حاصل کر لوں گا, تو یہ اصل میں شیطان کا دھوکا ہوتا ہے. وہ بیٹھا نا پیچھے تماشا دیکھ رہا تھا, ہاں جی تم کرو اس قسم کے ارادے, میں دیکھتا ہوں تم کیسے کرتے ہو, کیونکہ شیطان تو ہے نا, وہ تو ہمارے ساتھ لگا ہوا ہے نا. تو اس قسم کے جب ہم ارادے کر لیتے ہیں نا, تو یہ اصل میں شیطان کا دھوکا ہوتا ہے. اس کے لیے صحبت کی ضرورت ہے, یعنی انڈر ٹریننگ رہنے کی. صحبت کا مطلب یہ نہیں کہ جا کر ان کے ساتھ بیٹھے جائیں, ان کے گھر کے اندر چپک جائیں اور اب وہاں سے ٹلنے کا نام نہ لیں, یہ مطلب نہیں ہے صحبت حاصل کرنے کا, بلکہ کسی کے نظروں میں آ جانا, تو اس سے پھر کمال ایمان اور کمال اخلاص حاصل ہوتا ہے, ٹھیک ہے, جیسے صحابہ اکرام کو حاصل ہوا تھا. اچھا کیا لکھا آپ نے کہ اخذ بالاسباب جو سنت ہے اس کی کیا حد ہے؟ اخذ بالاسباب مطلب کیا لیول ہے جس سے ہم کہیں کہ ہم نے اسباب پہ عمل کیا ہے اور توکل کے خلاف نہ ہو. اسی کرونا وائرس کی مثال ہے ہمارے سامنے, توکل کے خلاف نہ ہو کہ ہم نے اسباب اختیار کیے ہیں, یعنی کیا حد ہے اس کی, کتنے اسباب ہمیں اختیار کرنے چاہیے کہ وہ توکل کے خلاف نہ بن جائے, ٹھیک ہے. تو پہلی بات تو یہ کہ اسباب اختیار کرنا جو ہے یہ توکل کے خلاف تو نہیں ہے, تو باپ آپ کو پتہ ہی ہوگی, ٹھیک ہے نا. تو اس کے اندر نا پہلی بات تو یہ کہ نیت, ٹھیک ہے, کہ نیت جو ہے وہ تو اللہ تعالیٰ پر ہی لگانی ہے, یعنی دل کی نگاہ جو ہے وہ تو اللہ تعالیٰ پر ہی جمانی ہے, وہ اسباب پر جمانی نہیں ہے. اسباب تو ہم نے یعنی یہ سوچ کر کے اختیار کرنے ہیں کہ ان اسباب کے اندر جو طاقت ہے, جو اثر ہے, وہ تو اللہ نے ہی ڈالنا ہے, ٹھیک ہے نا. تو یہ ایک سب سے پہلی چیز کہ یہ ذہن کے اندر جس کو انٹلیکچوئل اویئرنیس کہیں گے, انٹلیکچولی اویئر اس بات کا ہونا ضروری ہے اس کے لیے, ٹھیک ہے نا, کہ اسباب میں اثر اللہ نے ڈالنا ہے. میں نے کرونا وائرس سے بچنے کی ساری احتیاطی تدابیر کر لی, ٹھیک ہے نا, تو اس سے میں بچ نہیں جاؤں گا, بلکہ اگر اللہ بچائیں گے تب بچوں گا, ورنہ نہیں بچوں گا. یہ انٹلیکچوئل ایکسیپٹنس ہے, ٹھیک ہے. دوسرا یہ کہ یہ جو اسباب کا معاملہ ہے نا, تو اس میں دو چیزیں بڑی امپورٹنٹ ہیں جو کہ خصوصاً اس وقت بہت زیادہ ضرورت ہے ان کی, اور ہم کمپلیٹلی مس کر رہے ہیں ان چیزوں کو, کمپلیٹلی وی آر مسنگ آؤٹ آن دیم. وہ کیا ہے کہ اسباب کی حقیقت کو سمجھنا بھی, ठीक है ना, असबाब जो है ना, ये 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 यानी देखें इसमें बहुत सारी चीजें शामिल है इसके अंदर, ठीक है। आपको इन असबाब को इख्तियार करने के लिए असबाब का इल्म हासिल होना जरूरी है, इल्म हासिल होना कि भाई कौन से असबाब इस काम को करने के लिए चाहिए, कौन से असबाब चाहिए, है ना, ये इल्म है ना, कौन से किन असबाब का अमल दखल है इस चीज को करने के लिए। क्या आपको इल्म हुए बगैर आपके काम कर लेंगे जब तक आपको पता ही ना हो? मिसाल के तौर पर आपने कभी ऊंट पाला है, ऊंट को कभी रखा है अपने घर के अंदर या अपने कामों में लाए हैं? ऊंट को तो नहीं लाए इंशाल्लाह, आप मुझे यकीन है आप में से कोई ऊंट पालने वाला नहीं है, है ना, वो तो बड़ी अच्छी बात है। अब नबी अलैहिस्सलाम ने फरमाया इअकल व तवक्कल, ऊंट को बांधो और फिर उसके बाद अल्लाह पे तवक्कल करो, ठीक है ना। अब जैसे मेरे जैसा कोई बंदा जरा खड़ा हो कि मैं ऊंट को बांधता हूं, तो क्या मैं ऊंट को बांध दूंगा? भाई मुझे तो आता ही नहीं है ऊंट को बांधना, है ना, मैंने तो कभी इसका तजुर्बा ही हासिल नहीं किया। मुझे तो ऊंट को यानी ऊंट मेरी, जैसे कि ऊंट को अगर गुस्सा आ जाए ना तो फिर वो अपने मुंह के अंदर बंदे की गर्दन को पकड़ता है और फिर गर्दन को ट्विस्ट कर देता है, तोड़ देता है गर्दन को, इंसान को मार देता है, इतना ताकतवर और इतना तेज है वो, ठीक है। तो अब मैं अगर जाऊंगा ऊंट को एकल करने के लिए, फिर उसके बाद ताकि मैं तवक्कुल कर सकूं, तो क्या मैं काम कर लूंगा? नहीं, मुझे इस काम को सीखना पड़ेगा, मुझे कुछ तजुर्बा होना चाहिए, कुछ बैकग्राउंड होना चाहिए, कुछ मुझे अकल इस्तेमाल करनी चाहिए ना, उसके बाद मैं उस असबाब को, एकल वाला जो सबब है उसको इख्तियार कर सकूंगा, वरना तो मैं अपनी जान से हाथ धो बैठूंगा। बिल्कुल इसी तरीके से ये जो असबाब को इख्तियार करना है ना, तो इसके लिए अकल इस्तेमाल करना जरूरी है, इल्म हासिल करना जरूरी है, उन असबाब का इल्म हासिल करना, और फिर ये देखना भी कि ये जो असबाब हैं क्या ये रेलेवेंट हैं भी इस काम को करने के लिए, क्या ये रेलेवेंट हैं भी, आर दे डू दे इवन मेक सेंस। तो ये जो हम लिखी पढ़ी एक बात सुन लेते हैं ना कि ये असबाब इख्तियार करना तो सुन्नत है, ये इतना आसान नहीं है। असबाब का जो कुछ कॉमन सेंस भी इस्तेमाल करनी पड़ती है, कुछ इल्म हासिल करना पड़ता है, ठीक है ना, फिर उसके बाद अखज़ुल असबाब बंदा कर सकता है, ऐसे ही नहीं कर सकता, ठीक है ना। तो ये जो आपने हद वाला सवाल किया ना, बड़ा अच्छा और अहम सवाल है, लेकिन इस सवाल का जवाब यही है कि अखबार पढ़ के, कहते ना मीडिया पढ़ करके असबाब इख्तियार करना है ना, ये बिल्कुल भी सही नहीं है, ठीक है। तो इसके लिए अकल इस्तेमाल करना और इल्म हासिल करना दोनों चीजें जरूरी हैं असबाब की। अच्छा, आगे फरमाते हैं कि वल्लज़ीना तख़ज़ू मिन दूनिही औलिया, ठीक है, कि वो लोग के जो जिन्होंने पकड़ लिए अल्लाह ताला के अलावा, दूनिही अल्लाह के अलावा, औलिया दोस्त, मा नअबुदुहुम के हम तो नहीं इबादत करते इनकी, इल्ला लियुक़र्रिबूना इलल्लाहि ज़ुल्फ़ा, सिवाय इसके कि वो हमें अल्लाह ताला के करीब कर देंगे, इस वजह से हम इनकी इबादत करते हैं, ठीक है। तो उसके फरमाते हैं कि ये मुश्रिकीन अरब का हाल है, और उस जमाने के आम मुश्रिकीन भी तकरीबन यही अकीदा रखते थे कि खालिक व मालिक और तमाम कामों में मुतसर्रिफ तो सिर्फ अल्लाह ताला ही है। शैतान ने उनको बहकाया तो अपने ख्याल के मुताबिक फरिश्तों की शक्लों पर बुत तराशे, और ये जानते हुए कि ये बुत हमारे बनाए हुए हैं, उन्हें कोई अक्ल व शऊर और कुदरत व कुव्वत नहीं। अच्छा, यानी अल्लाह ताला को खालिक और मालिक जो है ना, वो ये लोग जो है ना मुशरिकीन मक्का, अल्लाह ताला ही को खालिक मानते थे और अल्लाह ताला ही को मालिक मानते थे, ठीक है, लेकिन अकलन मानते थे और इकरार नहीं करते थे इस बात का, ठीक है, नबी अलैहिस्सलाम के सामने। तो खालिक के बारे में तो कल की क्लास के अंदर बात भी हो चुकी है कि अल्लाह ताला ने औलाद जो है जो बनाई, तो वो तो खालिक नहीं हो सकती, तो फिर गैर जिन्स को अपनी औलाद बना लेना तो ऐब है, और अल्लाह ताला सारे ऐबों से पाक हैं, तो ये खालिक के बारे में कल बात हो चुकी है, ठीक है, कि ये लोग अल्लाह ताला को खालिक मानते थे और अल्लाह ताला को मालिक भी मानते थे, ये भी इजाजत ने यहाँ पे लिखा है। ہیں کہ جی اللہ تعالیٰ ہی جو ہے نا وہ اختیار اللہ کا ہی ہے، لیکن شیطان نے ان کو بہکایا تو اپنے خیال کے مطابق فرشتوں کی شکلوں پر بت تراشے، اور یہ جانتے ہوئے کہ یہ بت ہمارے بنائے ہوئے، یعنی شیطان نے ان کو جو ہے نا پھر یہ باتیں یعنی وساوس، یہ خیالات ان کے ذہنوں میں ڈالنے شروع کیے کہ بھئی جو فرشتے ہیں نا، تم جانتے ہو کہ فرشتے جو ہیں وہ اللہ تعالیٰ کے قریب رہتے ہیں، آسمانوں پہ رہتے ہیں، آسمان فرشتوں کی باقاعدہ رہائش گاہیں ہیں یا ان کے دفتر ہیں جہاں پہ وہ مستقلن رہتے ہیں فرشتے، ٹھیک ہے، تو یہ تو اللہ تعالیٰ کے قریب ہے نا، تو اب نا تم اللہ تعالیٰ کے قریب ہونے کے لیے نا ان فرشتوں کو کسی طریقے سے خوش کرو، ٹھیک ہے نا، ان کے قریب ہونے کی کوشش کرو تو یہ تمہیں اللہ تعالیٰ کے قریب کر دیں گے۔ تو انہوں نے کیا کیا کہ شیطان کے ڈالے ہوئے ان خیالات جو تھے نا، ان کا کام کیا تھا، ان کو کرنا کیا چاہیے تھا کہ ان وساوس کو چھٹک دیتے، انکار کر دیتے ان وساوس کا، ٹھیک ہے، جیسے کہ ہم الحمدللہ کوشش کرتے ہیں کہ شیطانی وساوس آئیں ان کو چھٹک دیں، لیکن انہوں نے کیا کیا، انہوں نے شیطانی وساوس کو بائے کر لیا، ان وساوس کے اوپر اعتماد کر لیا شیطان کی باتوں کے اوپر، اور انہوں نے باقاعدہ ان خیالات کے اوپر عمل کرنا شروع کر دیا، ان خیالات کو وساوس کو کے اوپر عمل پیرا ہو گئے، ٹھیک ہے نا، عمل پیرا ہو گئے۔ اچھا، تو حتیٰ کہ عقل و شعور اور قدرت و قوت بھی نہیں تھی ان بتوں کے اندر، لیکن ان کی اپنی عقل جو ہے وہ جس کو کہتے ہیں مت مار دی گئی، اور پھر انہوں نے ان فرشتوں کے اپنے حساب سے جو ہے وہ بت بنانے شروع کر دیے۔ انہیں عقیدہ یہ تھا کہ ان بتوں کی تعظیم و تکریم سے وہ فرشتے ہم سے خوش ہوں گے جن کی شکلوں پر بت بنائے گئے ہیں، اور فرشتے اللہ کے نزدیک مقرب ہیں۔ انہوں نے بارگاہ خداوندی کو دنیا کے بادشاہوں پر قیاس کیا کہ جیسے شاہی مقرب کسی سے خوش ہوں تو وہ بادشاہ کے پاس ان کی سفارش کر کے ان کو بھی بادشاہ کا مقرب بنا دیتے ہیں۔ یہ سمجھتے تھے کہ فرشتے بھی بادشاہی درباریوں کی طرح جس کی چاہیں سفارش کر سکتے ہیں، جس کی چاہیں یہ بھی سفارش کر سکتے ہیں فرشتے بھی، ٹھیک ہے، حالانکہ سفارش بے شک کر سکتے ہیں، بے شک سفارش حق ہے، اس کو کیا کہتے ہیں، شفاعت بھی کہتے ہیں، اس کو شفاعت بھی کہتے ہیں، سفارش کا لفظ بھی ہمارے زبان میں استعمال ہوتا ہے، لیکن اس کی شرط کیا ہے، کوئی بتا سکتا ہے؟ جی حافظ صاحب وفاظ کرام بھی موجود ہیں ماشاءاللہ، شفاعت اور سفارش ان کے لیے شرط کیا ہے؟ نہیں، ایمان نہیں ہے، من ذلذی یشفع عنده الا باذنہ، اللہ کے اذن کے خلاف کوئی شفاعت سفارش نہیں کر سکتا۔ من ذلذی، کون ہے جو، الذی یشفع عنده، جو اللہ تعالیٰ کے قریب شفاعت کر سکے کسی کی، یشفع عنده الا باذنہ، سوائے اس کی اجازت کے، تو اللہ تعالیٰ جس کو اجازت دیں گے وہ سفارش کرے گا، اور جس کو اجازت نہیں دیں گے وہ سفارش نہیں کر سکتا، اپنی مرضی سے کوئی سفارش نہیں کر سکتا اللہ تعالیٰ کے پاس، ٹھیک ہے، کیا مطلب کہ اللہ تعالیٰ کس کو شفاعت کی اجازت دیں گے، جو اللہ کے رسولوں کے بنائے ہوئے نظام کے مطابق زندگی گزارتا ہوگا، اولیاء کاملین، رائٹ، اللہ کے مقرب بندے جو اللہ کی مرضی کے مطابق زندگی گزارتے تھے، اللہ کی مان کے چلتے تھے، ان کو تو شفاعت کا حق ملے گا، اور جو نہیں اللہ کی مان کے چلتے ان کو کہاں سے سفارش کا حق ملے گا، یا یہ کہ کوئی جو ہے وہ اپنے طور پہ کسی کو ایزیوم کر لے کہ ہاں بھائی وہ میری سفارش کرے گا، تو ایسی کوئی تھوڑی، شیطان کے کہنے کے اوپر آپ نے کسی کو ایزیوم کر لیا، ٹھیک ہے، اور آپ نے باقی سارے کام جو ہے وہ الٹے کرنے شروع کر دیے۔ تو یہ سمجھتے تھے کہ فرشتے بھی بادشاہی درباروں کی طرح جس کی چاہیں سفارش کر سکتے ہیں، مگر ان کے یہ سارے خیالات شیطانی تلبیس اور باطل ہی باطل تھے، کیونکہ انہوں نے جو یہ نتیجہ اخذ کیا تھا نا کہ فرشتے ہماری شفاعت کریں گے، تو یہ نتیجہ انہوں نے کس کے کہنے پر اخذ کیا تھا، دس از امپورٹنٹ، ٹھیک ہے نا، بیکاز یہ جو ٹاپک ہے نا، یہ جو کانسیپٹ ہے، اس کو بہت شیطان پھر اپنے مقصد کے لیے بھی استعمال کرتا ہے، ٹھیک ہے نا، اللہ والوں کی، یہ نو ساؤنڈ کہہ رہے ہیں، नेटवर्क इशू, एक मिनट जी, अब आ रही है आवाज? अच्छा ठीक। तो यार जस्ट कह रहा था कि ये जो टॉपिक है ना कि अल्लाह ताला के करीब करने के लिए, ठीक है, तो इसको ना शैतान फिर मिसयूज भी करता है अल्लाह वालों के खिलाफ, जो हकीकत में अल्लाह वाले हैं, नेक बंदे हैं, उनके उनसे लोगों को दूर करने के लिए भी इस कॉन्सेप्ट को शैतान यूज करता है, ठीक है ना, कि भाई तुम्हें उनके करीब होने की कोई जरूरत नहीं है, उनकी खिदमत करने की कोई जरूरत नहीं है, उनकी खुशी हासिल करने की कोई जरूरत नहीं है, है ना, वो तुम्हारी शफात नहीं करेंगे, वो तुम्हारी शफात कर ही नहीं सकते। तो नेकों की सोहबत से महरूम करने के लिए शैतान इस कुरानी कॉन्सेप्ट को इस्तेमाल करता है, ठीक है। तो इस वजह से इस बात को बिल्कुल क्लियर समझ लें कि इन लोगों ने जो ये अजम्पशन कर लिया था कि फरिश्ते हमारी सिफारिश करेंगे, ये इन्होंने एक्चुअली हकीकत क्या है, इन्होंने गलत नहीं किया था, ये बात गलत नहीं है कि फरिश्ते मगफिरत की दुआ करते हैं, ये बात गलत कोई थोड़ी है कि फरिश्ते मगफिरत की दुआ करते हैं। कौन सी सूरत है, सूरह साफात या सूरह सौद या किसके अंदर, वो सूरह मोमिन, सूरह मोमिन गालिबन ना हाफिज साहब, किसी को क्या है वो जहन में भी आया, तो इस वजह से वो आयत लिख नहीं सका कि ये फरिश्ते, हाँ गाफिर अजम काबिलत तौब, उसके अंदर है ना आगे وَيَسْتَغْفِرُونَ لِلَّذِينَ آمَنُوا جَزَاكُمُ اللَّهُ خَيْرٌ, है ना, कि ये फरिश्ते जो हैं ये तो ईमान वालों के लिए इस्तिग़फ़ार करते हैं। तो भाई इस्तिग़फ़ार करना क्या है, माफी की दुआ करना, अल्लाह इनको माफ कर दे, अल्लाह इनको माफ कर दे, है ना। तो भाई फरिश्ते तो करते हैं, तो फिर इन्होंने कौन सा गलत काम किया कि फरिश्ते जो है मैं अल्लाह ताला के करीब करने के, भाई जाहिर है जब गुनाहों की माफी हो जाएगी तो बंदा अल्लाह के करीब हो जाएगा, और फरिश्ते तो इस्तिग़फ़ार करते हैं, तो बंदा जब उसके गुनाह माफ हो जाएंगे तो वो अल्लाह के करीब क्यों नहीं हो जाएगा। तो एसेंशियली इन्होंने कोई गलत काम तो नहीं किया कि फरिश्तों को जो है वो अपने कुर्ब का जो है वो सबब समझ लिया, लेकिन ये गलत कैसे बन गया, ये गलत कैसे बन गया, वो ऐसे कि इन्होंने ये जो अजम्पशन करी या ये जो बिलीफ करी ये शैतान की मान करके करी, ये रहमान के बंदे की मान करके नहीं करी बल्कि शैतान की मान के करी। ये नबी की मान करके अगर फरिश्तों को अपने करीब करने का सबब कहते, हम भी कहते हैं कि भाई फरिश्ते हमारे लिए इस्तिग़फ़ार करते हैं, लेकिन हम क्यों ये बात कहते हैं, हम नबी की बात की बुनियाद पर यह बात कहते हैं कि नबी अलैहिस्सलाम ने जो हमें कुरान पहुंचाया उस कुरान के अंदर यह बात लिखी हुई है, यस्तग़फिरूना लिल्लज़ीना आमनू, है ना। लेकिन इन लोगों ने नबी की बात रिजेक्ट कर दी, नहीं तुम्हारी तो हमने माननी नहीं है, बल्कि शैतान की बात मानी। और फिर शैतान ने फिर ना सिर्फ ये कि जब वो एक बात में शैतान की मान गए तो फिर तरीका भी शैतान ने खुद ही बताना था उनको कि अब तुम करो क्या, इन फरिश्तों को खुश करने के लिए तुम करो क्या, इनके बुत बनाओ, इनकी तमासील बनाओ और उनके सामने इबादत करो। भाई एक दफा आप शैतान के हत्ते चढ़ गए तो अब तो उसने आपको आगे चलाना है ना अपनी इत्तबा के अंदर, यही काम इनके साथ भी हुआ, आगे चलाया उनको उसने, है ना, और बुत बनवाए और फिर यानी जो एक शिर्क की जो एक मारूफ शक्ल बनी वो इस तरीके से बन गई, ठीक है। नबी की बात मानते तो नबी फिर फरिश्तों के बुत बनाने के खिलाफ, भाई बुत कैसे बना सकते हो तुम, नहीं सजदा तो सिर्फ अल्लाह ताला के लिए, तुम सिर्फ अल्लाह ताला को सजदा कर सकते हो, ठीक है ना, लेकिन नबी की तो बात नहीं मानी ना। तो बात यही है कि हम जिसकी बात मान लेते हैं ना तो फिर हम उसी के रास्ते के ऊपर चल पड़ते हैं, उसी के रास्ते के ऊपर चल पड़ते हैं, ठीक है ना। हम समझते हैं कि नहीं किसी की बात मान लेंगे तो फिर हम कोई बात नहीं, हम फिर जब हमारा दिल चाहेगा तो हम वापस आ जाएंगे, हम नहीं चलेंगे उसके रास्ते के ऊपर, वी आर इन कंट्रोल। नहीं नहीं जी, यू आर नॉट इन कंट्रोल, एक दफा यू आर ऑन दैट स्लोप देन यू विल स्लिप ऑन दैट स्लोप, ठीक है ना, आगे बढ़ोगे उस रास्ते के ऊपर, ठीक है। बस ये चंद आयतें पढ़ करके आज की क्लास रोकते हैं कि अव्वल तो ये बुत फरिश्तों की शक्ल पर वाकई में है ही नहीं, ठीक है, अपने तो आप इमेजिन करके, कोई उन्होंने फरिश्तों को देखा कोई थोड़ी था कि उनकी ऐसी शक्लें होती हैं, तो उन्होंने ऐसी बना लिए। और हूं अगर हो भी तो अल्लाह के मुकर्रब फरिश्ते अपनी परस्तिश से कब खुश होने वाले हैं? उनको तो हर उस चीज से तबड़ी नफरत है जो अल्लाह के नजदीक नापसंद हो, जैसे झूठ जब इंसान बोलता है तो नबी ने फरमाया कि फरिश्ते उससे कोसों दूर भाग जाते हैं, है ना, झूठ की वजह से। ऐसी 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 बदबू इंसान के मुंह से निकलती है जो फरिश्तों को भगा देती है उसके पास। तो यानी गैरुल्लाह की परस्तिश तो झूठ से भी ज्यादा बुरी चीज है। तो इसके अलावा बारगाह खुदावंदी में वो अज खुद किसी की सिफारिश नहीं कर सकते जब तक उनको किसी खास शख्स के बारे में सिफारिश की इजाजत ना मिल जाए, यानी जब मिल जाती है तो फिर वो सिफारिश करते हैं। ठीक है ना, चले किसी को अगर सवाल है कोई तो पूछ ले, वरना अभी क्लास खत्म करते हैं आज की। 12 मिनट एक्स्ट्रा हो गए। खवातीन में आवाज क्लियर आ रही थी, तो जो रिकॉर्डिंग का प्रोसेस किएगा तो वो उस वाले जूम सेशन से कर लिएगा। जज़ाकअल्लाह खैर। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की शफाअत भी अल्लाह के इज़्ज़न के बगैर नहीं होगी। जी बिल्कुल, अल्लाह के इज़्ज़न के बगैर किसी की शफाअत नहीं होगी। नबी सल्लल्लाहु अलैहि वसल्लम को इजाज़त मिलेगी, ठीक है, कुफार की शफाअत की इजाज़त नहीं मिलेगी। हत्ता के अपने चचा जो बहुत महबूब थे उनकी शफाअत की इजाज़त तो नहीं मिलेगी ना अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को। ठीक है, अबू तालिब। हाँ, दुनिया के अंदर अल्लाह ताला ने बता दिया कि उनको कम अजाब होगा, ठीक है, लेकिन शफाअत तो एक अलग चीज होती है। ठीक है, अस्सलाम वालेकुम।